بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58 اور 59 آیتوں کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن الله يأمركم أن تؤدوا الأمانات إلى وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ، إِنَّ اللَّهَ نِعِمَّا اللہ کان سمیعا بصیرا۔
جمیل،
یا ایھا الذین آمنوا وَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، نسندیہ ایشور تمہیں آدیش دیتا ہے کہ امانتوں کو ان کے مالکوں کو لوٹا دو، اور جب کبھی لوگوں کے بیچ فیصلہ کرو تو نیائے سے فیصلہ کرو، نسندیہ ایشور تمہیں اچھے اپدیش دیتا ہے، نشچت روپ سے وہ سننے اور دیکھنے والا ہے۔ ہے ایمان والو، ایشور کا آگیا پالن کرو تتھا پیغمبر اور سوئم تم میں سے ایشور دوارا نردھارت لوگوں کا آگیا پالن کرو۔ یدی کسی بات میں تم میں وواد ہو جائے تو اسے ایشور کی کتاب اور پیغمبر کی اور پلٹاؤ، یدی تم ایشور اور پلے پر ایمان رکھتے ہو۔ نسندیہ ووادوں کو سماپت کرنے کے لیے یہ پدھتی بہتر ہے اور اس کا انت ادھک بھلا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، شروتاؤ آپ کا سواگت ہے۔ آج سوموار ہے، نومبر کی پہلی، ربیع الاول کی 25 اور آبان ماہ کی 10 تاریخ۔ کاریکرم کی روپ ریکھا اس پرکار ہے، پہلے آپ سماچار سنیں گے، پھر راجنیتک چرچا ہوگی، اس کے بعد کاریکرم پیش کیا جائے گا جل سنکٹ۔ سبھا کے انت میں ہم آپ کو ایک انیہ ساپتاہک کاریکرم سنوائیں گے، وشو درپن، اور دیوالی کے اپلکش میں ہم آپ سب کی سیوا میں بدھائی پیش کرتے ہیں۔ اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم، سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے امریکہ کے ساتھ کسی بھی پرکار کے سمپرک کا کھنڈن کیا ہے۔ امریکہ کا کہنا ہے کہ پرمانو معاملے کا سمادھان کوٹنیتی میں ہی نہیت ہے۔ لبنان کے ودیش منتری نے حزب اللہ کو دیش کا مہتوپورن بھاگ بتایا ہے۔ طالبان نے چیتاونی دی ہے کہ اگر ہم کو مانیتا نہیں ملتی تو پھر سنسار میں اشانتی پھیل سکتی ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
ودیش منترالیہ کے پروکتا نے کہا ہے کہ امریکہ کے ساتھ کسی بھی پرکار کے سمپرک پر آدھارت خبریں نرادھار ہیں۔ سعید خطیب زادے نے سوموار کو سنواد داتا سمیلن کو سمبودھت کیا۔ امریکہ کی اور سے بغداد میں وارتا کے لیے ایران کو پرستاؤ دینے پر آدھارت پشچمی سنچار مادھیموں دوارا پیش کیے گئے اس سماچار کے بارے میں انہوں نے کہا کہ لمبے سمے سے اسلامی گڑتنتر ایران اور امریکہ کے بیچ کوئی وارتا نہیں ہوئی ہے۔ ایران کے ودیش منترالے کے پروکتا نے کہا کہ اس بارے میں ہماری نیتی پوری طرح سے اسپشٹ ہے۔ انہوں نے کہا کہ امریکہ پرستاؤ 2231 کا الگھن کرتا ہے۔ وہ ایک پکشی ڈھنگ سے پرمانو سمجھوتے سے سوئم ہی نکل گیا۔ اسی نے پرمانو سمجھوتے کو سماپت کرنے کے لیے اتھک پریاس کیے۔ امریکہ نے ہی ایران کے ورودھ اتیاچار پورن غیر قانونی پرتیبندھ بھی لگائے۔ خطیب زادے کا کہنا تھا کہ جب تک یہ سب سماپت نہیں ہوتا اس سمے تک ایران کی اور سے امریکہ کے ساتھ کسی بھی روپ میں سمپرک سمبھو ہی نہیں ہے۔
امریکہ کے ودیش منتری اینٹونی بلنکن نے کہا ہے کہ ایران کے پرمانو معاملے کے سمادھان کا بہترین راستہ ڈپلوماسی ہے۔ بلنکن کا یہ بیان اٹلی میں امریکہ اور 3 یوروپیہ دیشوں کے نیتاؤں کی اور سے جاری ہونے والی سنیکت وگیپتی کے ایک دن بعد آیا ہے، جس میں دونوں دیشوں کے نیتاؤں کے ساتھ امریکہ کے راشٹرپتی نے کہا تھا کہ واشنگٹن کا ماننا ہے کہ ایران کے پرمانو معاملے کے سمادھان کا بہترین مارگ ڈپلوماسی ہے۔ اینٹنی بلنکن کے انوسار ایران نے کہا ہے کہ وہ نومبر کے انت تک وارتا میں لوٹ جائے گا۔ دیکھتے ہیں کہ وہ یہ کاریہ انجام دیتا ہے یا نہیں۔ یہ مہتوپورن بات ہے۔ ساتھ ہی امریکی ودیش منتری نے کہا کہ ضرورت پڑنے پر ہم ڈپلومیسی کے علاوہ دوسرے وکلپوں کے بارے میں بھی سوچیں گے۔ جب امریکی ودیش منتری سے پوچھا گیا کہ دوسرے وکلپوں میں سینیہ وکلپ بھی شامل ہیں تو اس کے جواب میں انہوں نے کہا کہ جیسا کہ ہم ہمیشہ کہتے ہیں کہ سمست وکلپ میز پر ہیں، پرنتو جو چیز مہتوپورن ہے وہ یہ ہے کہ کھیت کے ساتھ کہنا پڑ رہا ہے کہ تیزی سے ایران کا پرمانو کاریکرم آگے بڑھتا جا رہا ہے۔ ساتھ ہی امریکی ودیش منتری نے دعویٰ کیا کہ جو چیز کم ہو رہی ہے وہ سمے ہے، اس پرکار سے کہ اگر ہم پرمانو سمجھوتے کے پرتی وچنبدھ ہو جاتے ہیں اور ایران بھی ایسا کرتا تو ہم پرمانو سمجھوتے سے لابھانوت ہوں گے۔
لبنان کے ودیش منتری نے کہا ہے کہ حزب اللہ لبنان کا ایک مہتوپورن اور مول بھوت حصہ ہے۔ لبنان کے ودیش منتری عبداللہ حبیب نے لبنان اور سعودی عرب کے بیچ جاری تناؤ کا ذکر کیا۔ انہوں نے کہا کہ حزب اللہ لبنان کا اہم اور بنیادی حصہ ہے۔ ان کا کہنا تھا کہ ہمیں فارس کی کھاڑی کے سدسیہ دیشوں سے کوئی سمسیا نہیں ہے، عمان اور قطر کے ساتھ ہمارے مدھر سمبندھ ہیں۔ لبنان کے ودیش منتری نے کہا کہ سعودی عرب سے دوپکشی سمبندھوں کے بگڑنے کا معاملہ سمجھ سے پرے ہے۔ سمبندھ توڑنے سے پہلے بات چیت ہوتی ہے لیکن سعودی عرب نے کوئی بھی کاروائی نہیں کی۔ لبنان کے ودیش منتری نے کہا کہ ہم سنکٹ کے سمادھان کے لیے بات چیت کا سمرتھن کرتے ہیں۔ سعودی عرب کے ودیش منتری کو سمبودھت کرتے ہوئے لبنان کے ودیش منتری نے کہا کہ حزب اللہ لبنان کا ایک مول بھوت اور بنیادی حصہ ہے۔ ان لبنانی گٹوں کی طرح حزب اللہ ایک مہتوپورن گٹ ہے جسے نظر انداز نہیں کیا جا سکتا۔
عراق کے سینئر راجنیتا اور صدر دھڑے کے پرمکھ مقتدہ صدر نے عراق میں ایک راشٹریہ سرکار کے گٹھن پر بل دیا ہے۔ شفق نیوز ایجنسی کی رپورٹ کے انوسار عراق کے ورشٹھ راجنیتا اور صدر دھڑے کے پرمکھ مقتدہ صدر نے ٹویٹ کیا کہ ہمارا کسی بھی دھڑے سے کوئی وواد اور مت بھید نہیں ہے اور دیش کے لیے ایک راشٹریہ سرکار کے گٹھن سے بہتر اور کوئی آپشن نہیں ہے۔ مقتدہ صدر کا کہنا تھا کہ عراق کی سنسد میں دو گٹ ہوں گے، ایک وہ گٹ ہے جو سرکار بنا کر دیش میں بڑے پیمانے پر سدھار کرے گا اور دوسرا گروپ ہمارے ان بھائیوں کا ہوگا جو وپکش میں رہتے ہوئے اپنی بھومکا ادا کریں گے۔ گیات رہے کہ عراق میں 10 اکتوبر کو سنسدی چناؤ ہوئے تھے۔ عراق کی 329 سیٹوں والی سنسد کے چناؤ میں مقتدہ صدر کے نیتروتو والے گٹھ بندھن نے سب سے زیادہ 73 سیٹیں حاصل کی ہیں۔
روس نے کہا ہے کہ کیندری ایشین دیشوں کے لیے افغانستان سے خطرہ بنا ہوا ہے۔ روس کا کہنا ہے کہ افغانستان سے آتنکواد کے خطرے کی استھتی میں کیندری ایشین دیشوں کی رکشا کی جائے گی۔ سرگئی لاوروف نے کہا کہ اگر افغانستان کی اور سے کیندری ایشیا کے دیشوں کو آتنکواد کا خطرہ ہوا تو ہم اس استھتی میں ان دیشوں کی سہایتا کریں گے۔ سوموار کو رشیا 24 کو دیے اپنے انٹرویو میں روس کے ودیش منتری نے کہا، کیندری ایشین دیشوں میں استھرتا ہمارے لیے بہت ہی مہتوپورن مدعا ہے۔ انہوں نے کہا کہ کیندری ایشیا کے دیشوں سے روس کی سیما پوری طرح سے سرکشت نہیں ہے کیونکہ ان سب سے بنا ویزے کے روس آیا جایا جا سکتا ہے۔ روسی ودیش منتری نے کہا کہ پہلے چرن میں ہم یہ پریاس کریں گے کہ افغانستان کی اور سے آتنکواد اور ماتک پدارتھوں کی تسکری جیسی چنوتیوں کا مقابلہ کیا جا سکے تاکہ ان دیشوں میں استھرتا نہ ہونے پائے۔ سنیکت راشٹر سنگھ میں روس کے پرتندھی پہلے ہی کہہ چکے ہیں کہ طالبان سرکار کو مانتا دینے میں ماسکو جلد بازی میں کوئی قدم نہیں اٹھائے گا۔
طالبان نے امریکہ کو کھلی دھمکی دی ہے کہ اگر ہماری سرکار سویکار نہ کی گئی تو دنیا چین سے نہیں رہے گی۔ طالبان نے امریکہ اور انیہ دیشوں سے افغانستان میں ان کی سرکار کو سویکار کرنے کی مانگ کرتے ہوئے کہا کہ ایسا کرنے میں وفلتا اور ودیشوں میں موجود افغان فنڈز کو نرنتر سیل کرنے سے نہ کیول دیش بلکہ دنیا کے لیے ایک سمسیا پیدا ہوں گی۔ روئٹرز کی رپورٹ کے انوسار طالبان کی اور سے افغانستان پر کنٹرول حاصل کرنے کے بعد انترم سرکار کے گٹھن کے بعد بھی طالبان کی سرکار کو ادھیکارک روپ سے سویکار نہیں کیا گیا ہے۔ طالبان کے پروکتا ذبیح اللہ مجاہد نے پترکاروں کو بتایا کہ امریکہ کے لیے ہمارا سندیش ہے اگر نہ پہچاننے کا کرم جاری رہا تو کیول کھیتر نہیں بلکہ پوری دنیا کے لیے سمسیا پیدا ہو سکتی ہیں۔ انہوں نے کہا کہ طالبان اور امریکہ کے بیچ پچھلی جنگ کی وجہ یہ بھی تھی کہ دونوں کے بیچ ادھیکارک کوٹنیتک سمبندھ نہیں تھے۔ ذبیح اللہ مجاہد نے کہا کہ جن مدوں کی وجہ سے جنگ ہوئی انہیں وارتا دوارا حل کیا جا سکتا تھا، انہیں راجنیتک سمجھوتے دوارا بھی حل کیا جا سکتا تھا۔
طالبان نے دعویٰ کیا ہے کہ احمد مسعود اس سمے تاجکستان میں موجود ہیں۔ تاس نیوز کے انوسار افغانستان کے پنجشیر میں طالبان کے پروکتا نے بتایا کہ طالبان ویرودھی سنگھرش کرتاؤں کا نیتت کرنے والے کمانڈر احمد مسعود اس سمے تاجکستان میں موجود ہیں۔ طالبان کے پروکتا نے یہ بھی بتایا کہ کبھی کبھی وہ ویرودھی گٹوں سے ملنے کے لیے افغانستان کی سیما پر بھی آتے ہیں۔ ویسے وگت میں کئی بار طالبان کی اور سے یہ دعویٰ کیا جاتا رہا ہے کہ احمد مسعود پنجشیر چھوڑ کر تاجکستان بھاگ گئے ہیں۔ یاد رہے کہ افغانستان پر طالبان کے نینترن کے بعد احمد مسعود نے پنجشیر میں رہ کر طالبان ورودھی سنگھرش کرتاؤں کا نیتتو کرتے ہوئے طالبان کو کڑی ٹکر دی تھی۔
اتری کوریا کی ناراضگی کے باوجود دکشنی کوریا نے امریکہ کے ساتھ مل کر سینیہ ابھیاس آرمبھ کیا ہے۔ فارس نیوز کے انوسار اتری کوریا کے ساتھ گمبھیر تناؤ کے بیچ دکشنی کوریا امریکہ کے ساتھ مل کر سینیہ ابھیاس کر رہا ہے۔ دکشنی کوریا کی اور سے کہا گیا ہے کہ امریکہ کے ساتھ مل کر اس نے سوموار کو سنیکت سینیہ ابھیاس شروع کیا ہے۔ وگت میں اس پرکار کے سنیکت ابھیاسوں میں بڑی سنکھیا میں یدھک ویمان اور دوسرے سینیہ اپکرنوں کو شامل کیا جاتا تھا، کنتو اس بار اس میں ان کی کمی دیکھی گئی۔ یہ سب کچھ تناؤ نہ بڑھنے کو درشٹیگت رکھ کر کیا گیا ہے۔ 5 دنوں تک چلنے والے اس سینیہ ابھیاس میں 100 F-15 تتھا F-16 بھاگ لے رہے ہیں۔ اتری کوریا بہت پہلے سے کوریا پرائدویپ میں ودیشی وشیش کر امریکہ کی سینیہ اپستھتی کا ورودھ کرتا آ رہا ہے۔ پنگ یانگ کا کہنا ہے کہ یہ سینیہ اپستھتی کھیتر میں تناؤ کا کارن بنی ہوئی ہے۔ اتری کوریا کی مانگ ہے کہ تناؤ کو سماپت کرنے کے لیے امریکہ کو یہاں سے نکال باہر کیا جائے اور سنیکت سینیہ ابھیاس پر ویرام لگے۔
ایک سرویکشن سے پتا چلا ہے کہ ادھکتر امریکی اپنے اور امریکہ کے بھوش کو لے کر بہت چنتت ہیں۔ NBC نیوز کی اور سے کرائے گئے سرویکشن میں بتایا گیا ہے کہ ہر 10 امریکیوں میں سے 7 امریکیوں کا یہ ماننا ہے کہ دیش اس سمے غلط دشا کی اور جا رہا ہے۔ اسی سوتر کے انوسار آدھے ڈیموکریٹس کا بھی یہی ماننا ہے۔ جیف ہاویٹن سرویکشن کے پریناموں کا الیکھ کرتے ہوئے لکھتے ہیں کہ ڈیموکریٹس کو ایسے دیش کا سامنا ہے جس کے راشٹرپتی کے بارے میں ان کا درشٹیکون اپریل سے نکاراتمک ہو چکا ہے۔
فرانس میں راشٹرپتی پد کے پرتیاشی ارنالڈ مونٹیبرگ نے کہا ہے کہ ہم آج بھی ایک حساب سے امریکہ کے ہی غلام ہیں۔ فرانس کے پورو ادیوگ منتری تتھا آگامی 2022 کے راشٹرپتی پد کے پرتیاشی نے فرانس کے LCE فرانس چینل کو دیے ساکشاتکار میں کہا کہ ہم کو اپنے ہتوں کی سوئم رکشا کرنی ہوگی۔ انہوں نے کہا کہ ہم امریکی غلاموں کی طرح ہو کر رہ گئے ہیں۔ مونٹیبرگ کا کہنا ہے کہ ہمارا کرتویہ بنتا ہے کہ ہم اپنے سروتوں کی سرکشا خود کریں۔ ان کا کہنا تھا کہ ہمارے گھٹک امریکہ نے ہمیں چھوڑ دیا ہے، اس سمے ہم بہت پریشانیوں میں گزارا کر رہے ہیں۔ فرانس کے پورو ادیوگ منتری نے امریکہ اور چین کے بیچ جاری تناؤ کی اور سنکیت کرتے ہوئے کہا کہ اس سمے ہم ان کے بیچ پھنس کر رہ گئے ہیں۔
تریپورہ میں مسلمانوں پر ہو رہے اتیاچاروں اور بربرتا کے خلاف بھارت کے ورشٹھ شیعہ دھرم گرو مولانا کلبے جواد نے بھارتی پردھان منتری گرہ منتری کے نام ایک کھلا خط جاری کر کے کاروائی کی مانگ کی ہے۔ بھارت کے تریپورہ راج میں شرارتی تتووں دوارا مسلمانوں پر کیے جا رہے اتیاچاروں اور ہنسا کے خلاف مجلس علماء ہند کے مہا سچیو مولانا سید کلبے جواد نقوی نے پردھان منتری نریندر مودی کے کاریالے اور گرہ منتری امیت شاہ کو پتر لکھ کر دوشیوں کے خلاف سخت کاروائی اور الپ سنکھیک سمودائے کو سرکشا پردان کرنے کی مانگ کی ہے۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। یمن یدھ میں یمنی سینا اور سوئم سیوی بلوں نے اچھی پرگتی کرتے ہوئے مغرب کے کئی علاقوں کو اپنے نیانترن میں لے لیا ہے اور سعودی عرب سمرتھت لڑاکوں کو پیچھے دھکیل دیا ہے۔ پیش ہے ایک سمیکشا رویش زیدی کی زبانی۔
13 مدیریت
یمنی سینا اور سوئم سیوی بلوں نے پچھلے 2 سپتاح کے دوران دکشن مغرب کے 6 شہر حریب، ماہلیا، رہبے، العبدیا، الجوبے اور جبل مراد سمیت اس دیش کے اتر کے مجزر اور مدغل شہر کو اپنے نینترن میں لے لیا ہے۔ اس سمے مغرب پرانت کے 13 چھوٹے بڑے شہر آزاد ہو چکے ہیں۔ یہ ایسی استھتی میں ہے کہ جب سعدہ مغرب اور الحدیدہ لگاتار حملہوروں کے بھیشن حملوں کا نشانہ بنا ہوا ہے۔ سعدہ میں 9 یمنی شہید اور گھائل ہوئے ہیں۔ منبہا میں 1 بچے سہیت 2 لوگ شہید اور 7 یمنی گھائل ہوئے ہیں۔ ایک یمنی جانکار کا کہنا ہے کہ بیضا پرانت کی آزادی کے بعد یمنی سینا مغرب پرانت کے 13 چھوٹے بڑے شہروں کو آزاد کرانے میں کامیاب رہی ہے۔ اب کیول 2 شہر ہی بچے ہیں، حالانکہ ان کی آزادی کے لیے بھی یوجنا بنائی جا چکی ہے۔ سوئم سیوی بل کے ایک سین ادھیکاری کا کہنا ہے کہ مغرب پرانت کے بہت سارے قبیلے شروع سے یمن پر حملے کے ورودھی تھے۔ اس آدھار پر یمنی سینا اور قبیلوں کے بیچ آپسی سہیوگ ہے، وشیش کر مغرب پرانت کے رہنے والے سعودی ایجنٹوں کے غلط رویے کا شکار ہوئے ہیں۔
التقدم السريع لقوات صنعاء في مأرب حتى
انصار اللہ کے راجنیتک بیورو کے سدس محمد البخیتی نے کہا ہے کہ یمنی سینا مغرب میں ضرور پرویش کرے گی۔ انہوں نے منصور ہادی کے گٹ سے اپیل کی ہے کہ وہ ترنت شہر کو یمنی سینا کے حوالے کر دے۔ یہ ایسی استھتی میں ہے کہ جب امریکہ اور سعودی عرب اس بات کو لے کر چنتا میں ہیں کہ کہیں یمنی سینا کا مغرب کے تیل اور گیس بھنڈاروں کے اوپر قبضہ نہ ہو جائے، یہی کارن ہے کہ سعودی عرب نے یو اے ای میں تعینات امریکی سینکوں سے حضر الموت ہوائی اڈے پر جوانوں کی سنکھیا بڑھانے کی اپیل کی ہے۔
القوات المسلحہ مرتبطہ
یمنی سینا کے ایک ادھیکاری کا کہنا ہے کہ یمنی سینا کی مہتوپورن ذمہ داریوں میں سے ایک دیش کے تیل کے کنوؤں اور گیس کے بھنڈاروں کی رکشا کرنا ہے۔ ہم دشمنوں کو ان اسٹریٹجک استھانوں پر حملہ نہ کرنے کی چیتاونی دیتے ہیں۔ دشمنوں کو یاد رکھنا چاہیے کہ اگر انہوں نے ہمارے اسٹریٹجک استھانوں پر حملہ کیا تو ہم سعودی عرب کے بھیتر موجود اسٹریٹجک استھانوں پر جوابی کاروائی کریں گے۔ یمنی سینا مغرب اور شعبہ پران سے سعودی عرب کی اور حملہ کرے گی، اس سے مغرب پران میں جاری یدھ بھی نرنائک روپ لے گا۔
فی جنوب البلاد وتحديدا عدن عادت الى الواجهه سياسيه
وہیں دکشنی یمن وشیش کر عدن میں سنیکت عرب امارات کا سمرتھن پراپ گٹ اور منصور ہادی کے گٹ کے بیچ دھماکوں اور آروپوں کی راجنیتی اپنے چرم پر ہے۔ عدن ایئرپورٹ کے پرویش دوار پر ہوئے دھماکے میں درجنوں یمنی ہتاحت اور گھائل ہوئے ہیں۔ اس سمے عدن کی آرتھک استھتی سب سے بدتر ہے۔ سنا سے IRIB کے لیے عبداللہ علی یوسفی کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
فیس بک کے اپرادھوں اور کریا کلاپوں سے دھیرے دھیرے پردہ اٹھ رہا ہے۔ اسی سندرب میں برٹش سنسد نے بھی ایک اہم قدم اٹھایا ہے۔ پیش ہے ایک سمیکشا اختر عباس کی زبانی۔
ब्रिटेन की संसद ने फेसबुक से पर्दा उठाने वाली त्यागपत्र दे चुकी प्रबंधक फ्रांसिस हाउगन को बुलाया ताकि वो अपने अनुभवों और जानकारियों से अवगत कराएं, लेकिन उन्होंने कई अहम राजों से पर्दा उठाया। फेसबुक पर डाली जाने वाली पोस्टों के बारे में फेसबुक की पॉलिसी जलते पर घी का काम करती है। सोशल मीडिया के चैनलों की सबसे बड़ी प्राथमिकता देशों और लोगों के बीच शांति और सुलह फैलाना है, लेकिन फेसबुक इस विषय पर तनिक भी ध्यान नहीं देता। फेसबुक के इस बर्ताव की वजह से दुनिया में घृणा बढ़ी है। ब्रिटिश सरकार ने हाल ही में फेसबुक पर मांगी गई जानकारी के खिलाफ विद्रोह और व्यावसायिक नियमों का उल्लंघन करने का आरोप लगाते हुए 50 मिलियन पाउंड का जुर्माना लगा दिया था। इस समय ब्रिटिश सरकार के बहुत से अधिकारी और विशेषज्ञ सोशल मीडिया और साइबर स्पेस पर गहरी नजर रखने पर बल दे रहे हैं। ब्रिटेन के पूर्व सांस्कृतिक मंत्री एडवेजी ने इस बारे में ब्रिटिश मीडिया को बताया कि अगर सवाल ये है कि क्या सोशल मीडिया की निगरानी होनी चाहिए, तो मैं इससे सहमत हूँ। ठीक है, बहुत से लोगों के रोजगार इससे जुड़े हैं, लेकिन ये रुकावट नहीं बनता। हाउगन ने त्यागपत्र देने से पहले फेसबुक और व्हाट्सएप, इंस्टाग्राम, फेसबुक मैसेंजर और टिकटॉक जैसे उसके अधीन ऐप से दसियों हजार दस्तावेजों की कॉपी की थी और बताया था कि इन चैनलों की कुछ विषय वस्तुएं विशेषकर लड़कियों के लिए बहुत ही ज्यादा घातक और खतरनाक हैं, और फेसबुक के प्रबंधक ज्यादा लाभ के बावजूद समाज के लोगों और नौजवानों को बचाने के लिए अपने अथाह लाभ से थोड़ा सा पैसा खर्च करने को भी तैयार नहीं है, और वो जानबूझकर ऐसी चीजों का प्रचार कर रहे हैं जो बच्चों और युवाओं के लिए बहुत ही खतरनाक है। इस विषय ने वर्षों से परिवारों को भी चिंतित कर रखा है। एक ब्रिटिश महिला का कहना है कि हमें इंटरनेट और सोशल मीडिया से लगातार काम रहता है, लेकिन वो ज्यादा विश्वसनीय और संतोषजनक नहीं है कि यूजर्स को सही रास्ते पर ले जाए। जरूरत इस बात की है कि यूजर्स, विशेषकर बच्चों और युवाओं की सुरक्षा और स्वास्थ्य के लिए प्रोग्रामिंग की जाए और उस पर नजर रखी जाए। टीकाकारों का कहना है कि ब्रिटिश सरकार की ओर से पेश किए गए नए प्रस्ताव का अगर सोशल मीडिया के प्रबंधकों ने उल्लंघन किया तो उन्हें अपराधी के रूप में सजाएं दी जाएंगी। मुश्तबा कासिमजादे, IRIB न्यूज, लंदन।
और अब रुख करते हैं भारत का। उत्तर प्रदेश में जैसे जैसे विधानसभा चुनाव नजदीक आ रहे हैं, आरोप प्रत्यारोप का दौर शुरू हो गया है। ब्यौरा दे रहे हैं नई दिल्ली से शमशाद काजमी।
उत्तर प्रदेश विधानसभा चुनाव के दिन जैसे जैसे निकट आ रहे हैं, राजनीतिक आरोप प्रत्यारोप का क्रम तीव्र होता जा रहा है। पाकिस्तान के संस्थापक मोहम्मद अली जिन्ना पर दिए गए एक बयान को लेकर राजनीति तेज हो गई है। समाजवादी पार्टी प्रमुख और उत्तर प्रदेश के पूर्व मुख्यमंत्री अखिलेश यादव ने रविवार को एक जनसभा में मोहम्मद अली जिन्ना को सरदार पटेल, जवाहरलाल नेहरू और महात्मा गांधी की तरह ही आजादी का नायक बताया था।
सरदार पटेल जी, राष्ट्रपिता महात्मा गांधी, जवाहरलाल नेहरू, जिन्ना एक ही संस्था में पढ़कर गए, बैरिस्टर बनकर के आए थे। उन्होंने आजादी दिलाई, उन्हें किसी भी तरीके से किसी का भी संघर्ष करना पड़ा होगा तो वो पीछे नहीं हटे।
उनके इस बयान को उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ ने शर्मनाक और तालिबानी मानसिकता वाला बताया और अखिलेश यादव से राष्ट्र से माफी मांगने को कहा।
जिन्ना को महिमा मंडित करने का प्रयास किया है, मुझे लगता है भारत की जनता इस विभाजनकारी मानसिकता को कभी स्वीकार नहीं करेगी और उत्तर प्रदेश की जनता को हरगिज स्वीकार नहीं करेगी। ये तालिबानी मानसिकता जो हमेशा तोड़ने में विश्वास करता है और पूरे समाज को और पूरे प्रदेश को इसकी निंदा करनी चाहिए। समाजवादी पार्टी के राष्ट्रीय अध्यक्ष को अपने स्क्रिप्ट के लिए प्रदेश की जनता से माफी मांगनी चाहिए, देश की जनता से माफी मांगनी चाहिए।
उत्तर प्रदेश सरकार के मंत्री मोहसिन रजा ने भी अखिलेश यादव के इस बयान को उनकी राजनीतिक अपरिपक्वता का परिचायक बताया। उन्होंने मोहम्मद अली जिन्ना को देश के बंटवारे का जिम्मेदार बताया और कहा कि हम उनका महिमा मंडन कैसे कर सकते हैं। भाजपा के नेता और राज्यसभा सांसद राकेश सिन्हा ने भी अखिलेश यादव के इस बयान पर कड़ी प्रतिक्रिया देते हुए कहा कि भारत के मुसलमानों को जिन्ना से कोई लेना देना नहीं है और इस प्रकार का बयान भारतीय मुसलमानों का अपमान है। रविवार को हरदोई में एक जनसभा को संबोधित करते हुए अखिलेश यादव ने कहा था कि सरदार पटेल, महात्मा गांधी, जवाहरलाल नेहरू और मोहम्मद अली जिन्ना एक ही संस्था में पढ़कर बैरिस्टर बनकर आए थे और सभी ने भारत के स्वतंत्रता संग्राम में अपना योगदान दिया था। उधर योगी आदित्यनाथ ने रविवार को ही लखनऊ के इंदिरा गांधी प्रतिष्ठान में भाजपा के सामाजिक संपर्क अभियान के तहत आयोजित सम्मेलन को संबोधित करते हुए प्रधानमंत्री नरेंद्र मोदी की सराहना की और कहा कि आज प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में भारत शक्तिशाली है और कोई भी देश भारत की ओर आंख उठाकर देखने की हिम्मत नहीं कर सकता। उन्होंने कहा कि आज तालिबान से पाकिस्तान और अफगानिस्तान परेशान हैं, लेकिन तालिबान जानते हैं कि यदि भारत की ओर बढ़े तो एयर स्ट्राइक तैयार है। जमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम जल संकट, उसके बाद आप सुनेंगे अंतिम कार्यक्रम विश्व दर्पण।
जल संकट।
दोस्तों, कार्यक्रम जल संकट की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और कायम रिजवी का सलाम स्वीकार कीजिए।
प्राचीन काल में मरुस्थलीय क्षेत्रों में जलापूर्ति का सबसे अच्छा स्रोत कनातें रही हैं, जिनको कारीज भी कहा जाता है। कारीज या कनात से पानी निकालने के समय को निर्धारित करने के उद्देश्य से प्राचीन काल में एक शैली का प्रयोग किया गया था, जिसे साअते आबी भी कहा जाता था। ये शैली बहुत ही सूक्ष्म होती थी और किसानों के बीच इसको विशेष महत्व हासिल रहा है, विशेषकर वे किसान जो मरुस्थलीय क्षेत्रों में रहते हैं। गहन अध्ययन के बाद ये बात सामने आई कि ईरान में बनाई गई साअते आबी दुनिया में सबसे सटीक और सही पाई गई। आज के कार्यक्रम में हम इस बारे में विस्तार से चर्चा करेंगे।
पिछले कार्यक्रम में हम ये बता चुके हैं कि कनात का आविष्कार ईरानियों ने हजारों साल पहले किया था। सिंचाई के लिए प्रयोग होने वाले पानी को ईरानी या तो नदियों से या फिर कनातों से लिया करते थे। सिंचाई के पानी को किसानों के बीच बराबर से बांटने के लिए गांव वाले किसी एक व्यक्ति का निर्धारण करते थे। इस व्यक्ति को मीरा कहा जाता था। ये व्यक्ति गांव वालों के लिए भरोसेमंद इंसान होता था। यहाँ पर यह सवाल पैदा होता है कि पहले जमाने में जब घड़ी का आविष्कार नहीं हुआ था तो किसी प्रकार से किसानों को पानी सही समय के अनुसार दिया जाता था, अर्थात ये कैसे पता चले कि हर किसान को बराबर समय के अनुसार पानी दिया गया है।
पुराने जमाने में समय को निर्धारित करने के लिए ईरान में कई शैलियां प्रचलित थीं। इन शैलियों में से एक का नाम फिंजान शैली था। इस शैली का प्रयोग सामान्यतः उन स्थानों पर हुआ करता था जहां पर जल स्रोत बहुत ही सीमित और कम होते थे। इस शैली के अंतर्गत एक प्याले का प्रयोग किया जाता था। धातु से बने इस प्याले को एक बड़े से पानी के बर्तन में रख दिया जाता था, फिर इस बात की प्रतीक्षा की जाती थी कि वो धीरे धीरे उस पानी के बड़े बर्तन में डूब जाए।
हर बार जब वो प्याला पानी में डूब जाता था तो उससे निर्धारित समय का अंदाजा हो जाता था। बाद में पानी में डूबे हुए उस प्याले को पानी से निकालकर फिर से उसमें डाल दिया जाता था। हर बार जब प्याले को बर्तन से निकाला जाता था तो उसके निकट जमीन पर एक छोटे से पत्थर को रख देते थे। बाद में पत्थरों को गिनकर इस बात का अनुमान लगाया जाता था कि किस किसान को सिंचाई के लिए कितनी देर तक पानी दिया गया है।
इस काम के करने वाले को मीराब कहा जाता था। मीराब के कार्यालय में सारे किसानों को दिए गए पानी का हिसाब किताब लिखा जाता था। इस हिसाब को पत्थरों की गिनती के अनुसार लिखते थे। उदाहरण स्वरूप, 5 पत्थर का अर्थ होता था प्याले का 5 बार पानी में डूबना।
धातु से बने इस प्याले में एक बहुत ही छोटा सा छेद किया जाता था ताकि पानी उसमें धीरे धीरे भरे और वो एकदम से भरने न पाए। बताया जाता है कि प्याले को एक बार बड़े बर्तन में डूबने में 15 से 20 मिनट का समय लगता था। सामान्यतः तांबे से बने इस प्याले में 2 मिलीमीटर का छेद किया जाता था। यह प्याला लगभग 18.5 सेंटीमीटर का होता था। इसकी मोटाई 8.5 सेंटीमीटर होती थी।
एक यूनानी इतिहासकार कैलिस्थेंस ने, जो सिकंदर महान के साथ ईरान पर हमले के समय यहाँ आया था, ईरान में देखी बहुत सी बातों को लिखित रूप दिया। उसने ईरान के बारे में जो कुछ लिखा था उसका संबंध 328 वर्ष ईसा पूर्व से था। वो लिखता है कि ईरान के गांवों में किसानों को सिंचाई के लिए पानी नंबर के हिसाब से दिया जाता है। किसानों के बीच में से किसी एक को इस काम के लिए चुन लिया जाता है। ये व्यक्ति जल के मूल स्रोत के पास एक छोटा सा धातु का बना प्याला होता है जिसमें बहुत ही छोटा सा एक छेद होता है। इसी व्यक्ति के पास पानी से भरा हुआ एक बड़ा बर्तन रखा होता है। वो इंसान प्याले को बड़े बर्तन में डाल देता है। जब वो प्याला पूरी तरह से पानी में डूब जाता है तो उसे फिर से निकाला जाता है और प्याले के एक बार डूबने को एक नंबर दिया जाता है।
इसी प्रकार से जब कई बार प्याला डूब जाता है तो उसे लिख लिया जाता है, जिससे ये ज्ञात होता है कि अमुक किसान को कितनी देर तक सिंचाई के लिए पानी दिया गया। इस शैली के प्रयोग से किसानों के बीच न्यायपूर्ण ढंग से पानी का बंटवारा हो जाता है और उनके बीच किसी भी प्रकार का झगड़ा नहीं होता। यूनानी इतिहासकार कैलिथेंस की इस रिपोर्ट के अनुसार ये कहा जा सकता है कि ईरान में सिंचाई के लिए पानी को न्यायपूर्ण ढंग से बांटने की शैली सिकंदर के काल से भी पहले की है।
इसके अतिरिक्त एक फ्रांसीसी पर्यटक जेन चार्डिन ने भी पानी के उचित बंटवारे की शैली के संबंध में यूनानी इतिहासकार से मिलते जुलते अपने विचार लिखे हैं। वे लिखते हैं कि शैली से पूरब में समय को समझने के लिए प्रयोग किया जाता है। इस्लामी इतिहास में भी ईरान की पेंगोन शैली के बारे में बहुत कुछ लिखा गया है। तीसरी हिजरी कमरी के विख्यात साहित्यकार हाजिज लिखते हैं कि मुसलमान समय को निर्धारित करने के लिए कई प्रकार की शैलियों का प्रयोग किया करते थे। इन शैलियों में फिंजान शैली का भी उल्लेख किया गया है।
इसकी एक शैली का नाम अनबुनकामात है। इसके माध्यम से समय को निर्धारित किया जाता है। इसका मुख्य उद्देश्य नमाज के समय का निर्धारण करना है। इस शैली से काम करने वालों को फिंजामिन कहा जाता था। दूसरे अन्य सरकारी कर्मचारियों की ही भांति इनको भी सरकार की ओर से वेतन दिया जाता था। इनका मुख्य काम खेतों की सिंचाई के जमाने में किसानों के बीच न्यायपूर्ण ढंग से पानी का बंटवारा करना होता था। इनके पास एक रजिस्टर हुआ करता था जिसमें वे पानी के बंटवारे का हिसाब लिखा करते थे।
फिंजान नामक समय निर्धारित करने की शैली का प्रयोग गुनाबाद कनात के निर्माण के समय से किया जा रहा है। उस समय इसको प्रयोग करने के लिए 2 लोगों से काम लिया जाता था। एक व्यक्ति का नंबर पूरे दिन रहता था जबकि दूसरे का काम रात में होता था। सही समय का निर्धारण उन पत्थरों से किया जाता था जो प्यालों के भरते समय एक स्थान पर जमा किए जाते थे। ये शैली विज्ञान और तकनीक की प्राचीन शैलियों में से एक है जिसको कई प्रकार से प्रयोग किया जाता रहा है। इसकी भूमिका लोगों के दैनिक जीवन में स्पष्ट रूप में दिखाई देती है। इसकी एक विशेषता ये भी है कि इसमें गलती की संभावना लगभग ना के बराबर है।
Thank you.
मीराब को इस बात की पूरी जानकारी होती थी कि सूरज के डूबने से लेकर उसके निकलने तक पानी के कितने फिंजान भर जाते हैं। पहली फरवरदीन अर्थात वसंत के पहले दिन 96 फिंजान पानी भरता था, जबकि 3 महीने की पहली तारीख को, जो साल का सबसे बड़ा दिन होता है, 115 फिंजान पानी के भरते थे। यहाँ पर इस बात का उल्लेख जरूरी है कि अपनी भौगोलिक स्थिति के अनुसार कुछ स्थानों पर फिंजान जल्दी तो कुछ देर में भरता था। समीक्षा से ये पता चलता है कि अलग अलग स्थानों पर फिंजान के भरे जाने में देरी या जल्दी का कारण भौगोलिक स्थानीय कृषि भूमि की गुणवत्ता और कनात से निकलने वाले पानी की गति से भी हो सकती है। जहां पर कनात से पानी तेजी से निकलता है वहां पर फिंजान भी तेजी से भर जाता है, जबकि जिस कनात से पानी निकलने की स्पीड कम होती है वहां पर देर लगती है।
ईरान के कुछ नगर ऐसे भी हैं जहां पर बहुत ही प्राचीन समय से फिंजान भरने का समय निर्धारित है, जैसे तबस। वहां पर किसानों के लिए फिंजान की शैली हमेशा से लोकप्रिय रही है, लोग इस पर विश्वास करते आए हैं। नाइन क्षेत्र में 4 फिंजान को कुल्ले नामक इकाई के नाम से जाना जाता है। वहां पर दिन और रात को 240 फिंजान में बांट दिया गया है। दक्षिणी खुरासान में 6 फिंजान को गर्दे नामक इकाई का नाम दिया गया है। वहां पर दिन और रात को 324 फिंजानों में बांटा गया है। फिरदौस क्षेत्र में ये 450 फिंजान है, जबकि गोनाबाद में ये 171 फिंजान तक सीमित है।
फिंजान से भी बड़ी इकाई का नाम ताक है। ईरान के अलग अलग क्षेत्रों में ताक की संख्या फिंजान के भरे जाने के समय से कुछ भिन्न है। उदाहरण स्वरूप, अर्दिस्तान और नई में 72 से कम पिंगान और एक ताक, जबकि गुम में 135 फिंजान और एक ताक है। सामान्यतः फिंजान को मीराब के घर पर ही रखा जाता है, जो स्वयं इसका जिम्मेदार होता है। तो दोस्तों, कार्यक्रम का समय समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। विश्व दर्पण।
दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में हम बात करेंगे तेहरान में अफगानिस्तान के हालात पर चर्चा के लिए आयोजित होने वाले मंत्रीय सम्मेलन की। अफगानिस्तान के हालात और भविष्य की स्थिति के बारे में महत्वपूर्ण चर्चा के लिए तेहरान में बुधवार को सम्मेलन हुआ, जिसमें ईरान, पाकिस्तान, चीन, उज्बेकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान के अलावा रूस के भी विदेश मंत्रियों ने वर्चुअल और फिजिकल रूप से भाग लिया। ये अफगानिस्तान के पड़ोसी देशों की बैठक थी, लेकिन इसमें रूस को भी शामिल किया गया। अफगानिस्तान के पड़ोसी देशों के विदेश मंत्रियों की पहली बैठक पाकिस्तान की मेजबानी में आयोजित हुई थी, जिसमें ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने भी हिस्सा लिया था।
روس اور قطر سہیت کئی جگہوں پر افغانستان کے حالات پر چرچا کے لیے بیٹھکیں آیوجت ہو رہی ہیں۔ افغانستان کے پڑوسی دیشوں کی اس چنتا کی بڑی وجہ یہ ہے کہ اگر افغانستان میں شانتی اور استھرتا نہیں آئی اور وہاں حالات نہیں سنبھلے تو اس کا نقصان علاقے کے سارے دیشوں کو اٹھانا پڑے گا۔ سمیلن ہوا اور بڑے سارتھک واتاورن میں ہوا، جس کے بعد ایران کے ودیش منتری حسین امیر عبداللہیان نے پترکاروں سے بات چیت میں کہا کہ سمیلن میں شامل دیشوں نے سہمتی کی کہ افغانستان میں ویاپک سرکار کے گٹھن کو پروتساہن دیا جائے، جس میں سارے گٹوں اور ورگوں کو پرتنیدھتو ملے۔
با مشارکت ہمے اقوام، تاکید بر این کہ مشروعیت بین المللی بدون مقبولیت داخلی راہ به جایی نخواهد برد، و این کہ ہمے کشورهای همسایه تلاش بکنند برای رسیدن به دولت و حکومت فراگیر در افغانستان ہمے طرفها رو تشویق بکنیں۔
ودیش منتری کا یہ بھی کہنا تھا کہ سمیلن میں شامل دیشوں کی کچھ سنیکت چنتائیں تھیں، مانوادھیکار کی استھتی، مہیلاؤں کی استھتی، داعش کی گتیویدھیاں، غریبی، مادک پدارتھ کی تسکری، سیماؤں کی سرکشا، شرنارتھیوں کی لہر، ان سبھی دیشوں کی سنیکت چنتائیں تھیں جنہیں ویکت کیا گیا۔
نگرانی از وضعیت رعایت حقوق بشر و وضعیت زنان در افغانستان، نگرانی از گسترش تروریسم و تحرکات داعش، نگرانی از تشدید فقر۔
ودیش منتری عبداللہیان کا کہنا تھا کہ ہماری چنتا یہ بھی ہے کہ پڑوسی دیش اور وشو سمدائے افغانستان کی جنتا کی مدد کرے کہ افغانستان میں ستاداری دل انیہ جاتیوں اور سمپردایوں کو ستا میں بھاگیداری دے اور سارے افغان آپس میں مل کر اس کٹھن دور سے گزریں جسے امریکہ اور اس کے گھٹکوں نے 20 سال کے اتگرہن اور جنگ سے پیدا کیا ہے۔
با وحدت ملی در کشورشون از این مرحله سختی که 20 سال اشغال و جنگ افروزی امریکا و متحدینشون در افغانستان ایجاد کرده خارج بشن۔
افغانستان کی حزب اسلامی پارٹی کے نیتریتو سمیتی کے سدسیہ حفیظ الرحمان نقی کا کہنا تھا کہ ایران ہمارا پڑوسی دیش ہے جس کا افغانستان پر اثر ہے۔ تہران میں افغانستان کے حالات پر سمیلن امید کی ایک کرن ہے۔
این هم یک روزانه امید است که یک سلسله بحث‌هایی که باقی مانده در نشست ایران باید به تحلیل گرفته شوند۔
جس سمے تہران میں افغانستان پر سمیلن کا آیوجن ہوا، کابل میں ایران کے راجدوت نے افغانستان کے پربھاری ودیش منتری سے ملاقات کی، اور افغان ودیش منترالے نے بیان میں کہا کہ اس ملاقات کے بارے میں بہت سی اچھی باتیں سامنے آئی ہیں اور بڑی سارتھک وارتا ہوئی ہے۔ ایران کے ورشٹھ ٹیکہ کار سید مصطفیٰ خوش چشم تہران میں ہونے والی کانفرنس کے بارے میں ٹپنی کرتے ہوئے کہتے ہیں کہ ایران کو ہمیشہ اپنے پڑوسی دیش کی چنتا رہی ہے۔ انہوں نے سنیکت راشٹر سنگھ کے کام کاج کو بھی ادھورا اور ناکافی بتایا۔
ایران has always been after two objectives as two urgent objectives. One is supplying humanitarian aid to the people in Afghanistan. You know, people, some reports say nearly 70-80% of the people are dealing with lack of foodstuff as well as medical supplies. Some are suffering hunger. And as winter approaches, the situation will aggravate. For sure, millions would start movement to other countries, especially the neighboring countries like Iran, and that would definitely be a big trouble for all the neighbors. The neighbors of Afghanistan are the first to pay the price for the casual and for the disorder that was caused by the casual U.S. withdrawal and exit from Afghanistan. And not a single NGO or neighboring country or even a network of NGOs could do good to provide enough food and medical supplies to the Afghan people, especially in coming months. So the UN is not active enough, and there needs to be a large number of countries to help the poor Afghan people. A second problem is about instability in the country, and we know that instability in Afghanistan would soon, as usual, it would soon spoil over to the neighboring country.
افغانستان جن کٹھنائیوں سے گزرا ہے اور گزر رہا ہے اس کا پربھاو علاقے کے دیشوں پر پڑا ہے۔ اب دیکھنا یہ ہے کہ افغانستان کی مدد کیسے کی جاتی ہے۔ پاکستان کی ورشٹھ ٹیکہ کار فوزیہ شاہد کا کہنا ہے کہ افغانستان کے حالات کا پڑوسی دیشوں پر ہمیشہ سے اثر پڑتا رہا ہے۔
پہلے تو میں یہ سمجھتی ہوں کہ ایران کو بھی ایک ہم سمجھتے ہیں کہ مبارکباد دی جائے یا یہ سمجھا جائے کہ علاقے کے امن کے لیے ایک بہت اہم کوشش کی گئی ہے، اور خاص طور پہ جب 16 اگست کے بعد کی ہم بات کرتے ہیں تو اس میں ہمیں بہت سے جو مسائل دکھائی دیے جو افغانستان میں تھے ان کو ایڈریس کرنے کے حوالے سے یہ ایک بہت ہی مثبت ہم کوشش سمجھتے ہیں، اور افسوس ضرور ہے کہ وہاں افغانستان کی شرکت نہیں ہوئی یا ان کا جو موقف ہے وہ اس کو ہم بہتر طور پہ نہیں جان سکے، لیکن یہ ہے کہ علاقے کے ممالک کی وہ جو بار بار ہم بات کرتے ہیں کہ تمام علاقے کے ممالک یہ چاہتے ہیں کہ علاقے میں امن ہو، بہتر طور پہ بھائی چارے سے آگے تعلقات بڑھائے جائیں، انسانی یا ہیومینٹیرین گراؤنڈ پہ جو ہے وہ بہت زیادہ بات کی جا رہی ہے کہ افغانستان میں کوئی بہت بڑا خدا نخواستہ کوئی ایسا جو انسانی کرائسس جو ہے وہ نہ ڈیولپ ہو جائے۔ تو میں یہ سمجھتی ہوں کہ یہ پہلے تو ہم یہ سمجھتے ہیں کہ ایران کی جانب سے ایک بہت اچھی کوشش ہے، اور خاص طور پہ اس نے ایسے ممالک کو جو تمام علاقے کے ممالک ہیں اور روس کا چین کا یہاں بیٹھنا اور اس مسئلے پہ بات کرنا، پہلے بھی ہم نے یہ دیکھا شنگھائی کانفرنس میں بھی تقریباً یہی آپ یہ دیکھیں کہ علاقے کے ممالک اس میں شریک ہوئے تھے اور اسی قسم کی جو وہاں سے بھی بات نکلی تھی۔ آج جو ہمارے سامنے بات آئی ہے اس میں واضح طور پہ یہ پیغام جا رہا ہے کہ علاقے کے ممالک نہ صرف علاقے میں امن چاہتے ہیں بلکہ وہ ان کی خواہش ہے کہ وہ تمام ممالک جو ہیں وہ اس مسئلے کو خود حل کریں۔ میرا شروع سے ایک پوائنٹ آف ویو رہا ہے کہ افغانستان کا جو مسئلہ ہے وہ ہزاروں میل دور سے آئے ملک کے یا دیگر ممالک سے حل نہیں ہو سکتا۔ جب ہم امن کی بات کرتے ہیں تو علاقے کے ممالک کے لیے اس علاقے میں امن زیادہ ناگزیر ہے۔
افغانستان کا سنکٹ کئی دشکوں سے چلا آ رہا ہے، اور یہ بھی صاف ہے کہ اس سنکٹ کا اثر پڑوسی دیشوں پر پڑا ہے۔ ہنسا، آتنکواد اور مادک پدارتھ، اسی طرح شرنارتھیوں کی باڑھ، وہ سنکٹ ہیں جو پڑوسی دیشوں کو لمبے سمے سے پربھاوت کرتے آئے ہیں۔ یہی وجہ ہے کہ پڑوسی دیشوں کا افغانستان کے بارے میں گہری چنتا ہے۔ امریکہ نے تو افغانستان پر حملہ اور قبضہ کر کے جہاں تک ہو سکتا تھا اس دیش کو تباہ کیا، نہ تو افغانستان میں لوک تنتر کی استھاپنا ہوئی، نہ آتنکواد کا خاتمہ ہوا، اور نہ ہی افغانستان انیہ دیشوں کے لیے آدرش بن پایا۔ امریکہ بڑی ڈھٹائی سے اپنے سارے دعووں اور وعدوں کو بھول کر اس دیش سے اپنے سینکوں کو نکال لے گیا۔ اب اسے کوئی فکر نہیں ہے کہ افغانستان میں کیا ہوتا ہے اور اس دیش کی جنتا کو کس پرکار کے حالات کا سامنا کرنا پڑے گا۔ اتنا ہی نہیں، امریکی سرکار کو تو ان لوگوں کی بھی فکر نہیں ہے جنہوں نے افغانستان پر قبضے کے دوران امریکی سینا کے لیے کام کیا اور طالبان شاسن میں وہ اپنی زندگی کو خطرے میں محسوس کر رہے ہیں۔ بہرحال افغانستان کے پڑوسی دیش تو اسے نظر انداز نہیں کر سکتے۔ پاکستان کی سینئر ٹیکہ کار فوزیہ شاہد کا کہنا ہے کہ تہران سمیلن بہت مہتوپورن ہے، افغانستان کے بارے میں انسانی بنیادوں پر کام کرنے کی ضرورت ہے۔
ایک چیز دیکھیں، ہمیں مد نظر رکھنی چاہیے کہ افغانستان کی جو صورتحال ہے، جو عوامی سطح پہ دیکھیں یا انسانی سطح پہ دیکھیں، تو 42-43 سال سے انتہائی ناخوشگوار اور بلکہ یہ کہا جائے کہ عوام کے لیے بہت تکلیف دے رہی ہے۔ ہمیں 1979 سے ہی افغانستان کی صورتحال کا جائزہ لینا چاہیے، جب کسی بھی قسم میں چاہے وہ امریکہ نے کس بہانے سے وہاں وارد کیا تھا، اس کے بعد بھی ہم نے دیکھا کہ کس طرح امریکہ کے کیا وہاں مقاصد رہے، وہ کس طرح بیٹھا رہا، نیٹو فورسز کے ساتھ اس نے کیا کیا۔ مقصد یہ ہے کہ وہاں سب سے زیادہ سفر جو کیا ہے وہ وہاں کے لوگوں نے۔ اب علاقے کے ممالک کی جب بات کرتے ہیں تو میرا خیال ہے ہمیں وہ بھی جو افغان مہاجرین کا جو ایک طویل سفر تھا اس کو بھی نظر انداز نہیں کرنا چاہیے۔ ایران تو خود اس میں میرے خیال میں بہت بری طرح اس میں متاثر ہوا، پاکستان بہت زیادہ متاثر ہوا۔
یہ تو صاف ظاہر ہے کہ افغانستان کو ابھی لمبا راستہ طے کرنا ہے اور یہ راستہ بہت کٹھن بھی ہے۔ افغانستان کے سامنے گمبھیر آرتھک سنکٹ ہے، گمبھیر سرکشا سنکٹ ہے، گرہ یدھ کا خطرہ بھی ٹلا نہیں ہے۔ ان سارے سنکٹوں سے نکلنے کے بعد اس دیش کو وکاس کے مارگ پر لے جانا بھی بہت بڑی چنوتی ہے۔ نشچت روپ سے یہ سارے کام بہت کٹھن ہیں، لیکن یہ بھی طے ہے کہ افغانستان کی جنتا اگر مل جل کر حالات کا سامنا کرتی ہے تو زیادہ بہتر ہوگا۔ افغانستان کی سرکار میں سبھی ورگوں کو پرتندھتو ملتا ہے اور وہ آپسی سہیوگ سے دیش کی سمسیاؤں کا نوارن کرتے ہیں، تو یہی کٹھن چرن اور مشکل لکش دھیرے دھیرے آسان ہوگا۔ طالبان نے بھی اپنے بیانوں میں سماویشی اور ویاپک آدھار والی سرکار کے گٹھن کی بات تو کہی ہے، لیکن ضرورت اس بات کی ہے کہ اس وعدے پر عمل کیا جائے تاکہ ہر سمودائے اور ہر ورگ کو یہ یقین ہو جائے کہ دیش کی سرکار سہت سبھی کھیتروں میں اسے بھاگیداری ملے گی۔ نشچت روپ سے اس سوچ کا بہت سارتھک اثر سبھی کھیتروں پر پڑے گا۔ اور شدہ اسی کے ساتھ کارکرم وشو درپن سماپت ہوتا ہے۔
یہ تہران ہے، ہندی سیوا اسلامی گڑتنتر کی آواز۔ ابھی آپ ہمارا کارکرم وش درپن سن رہے تھے۔ آشا کرتے ہیں کہ آپ کو ہمارے کارکرم پسند آ رہے ہوں گے۔ آپ ہمیں اپنی رائے سے ضرور اوگت کرائیں۔ ہم سے سمپرک کرنے کے لیے ہمارے واٹس اپ اور ٹیلی گرام نمبر 00989035065492 پر میسج یا کال کر سکتے ہیں۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hindi۔ تو دوستوں، آپ ہمیں انومتی دیں۔ خدا حافظ۔